صلى الله عليك يا أبا عبد الله يا أبا عبد الله.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد. قال الله تعالى في كتابه الكريم، بسم الله الرحمن الرحيم. أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا. درود به محمد و آل واپس جائیں گے پھر دیکھیے اس میں سے کتنی چیزیں آپ ریٹین کر پائیں گے اور کتنی چیزیں ہیں جو نعوذ باللہ تعالیٰ آپ دیکھیں گے کہ جن چیزوں کو وہاں پر آپ بہت آسانی سے کر رہے تھے یہاں پہ شاید خدا نہ کرے نعوذ باللہ تعالیٰ اب نہیں کر پا رہا. تو مثال کے طور پر شاید یہاں پر روضہ مقدس کے اوپر جا کر نماز شب پڑھنا آسان ہو جائے، लेकिन हमें देखना पड़ेगा कि यही लोग जब वापस जाएंगे तो इन इबादतों में से किन को अंजाम दे रहे होंगे। यहाँ पर आपकी अमीर मोमिनीन के साथ एक ख़ास अटैचमेंट क्रिएट होगी यकीनन, उठते बैठते सलाम करना, उनके रोज़े के सामने से गुजरना, उनके दरियादस के ऊपर हाजिर होना। वापस जाते हैं तो दुनिया में क्या होता है, इसको कैसे हल किया जाए। अब देखिए इतने जुमलात थे आज जो कुछ इन्होंने इरशाद फरमाया उसके अंदर, और मुझे उसके ऊपर बस मेरा दिल ये चाह रहा है उसके ऊपर तशरीह अर्ज़ करो। देखिए नाम लिया गया ये कि भाई हमेशा मैं तमार हूँ, बुजर हूँ, हमारे यासिर हूँ, ये लोग कैसे बनते हैं, ये लोग कैसे बने। हमारे पास दो रास्ते हैं, हम ये सोचेंगे ये लोग आसमान से इसी तरह बनकर आए बगैर किसी एफर्ट के, बगैर किसी मेहनत के, खुदावंद मुताला ने समय तमार को ये रुतबा दे दिया, बगैर किसी मेहनत, बगैर किसी मुश्किल के हजरत अम्मार यासिर को ये रुतबा नसीब हो गया। ऐसा मुमकिन है? ऐसा हम सबको मालूम है हर चीज़ ऐसा मुमकिन नहीं है। हाँ ये हो सकता है कि आसमानों के अंदर उनका वजूद इस दुनिया में आने से पहले एक ख़ास मकाम रखता हो, लेकिन इस दुनिया में आने के बाद उन्हीं इम्तिहानों से गुजरना पड़ेगा। तो मुमकिन है कि मौला अमीर मोमिनीन के असहाब में होने का शरफ उनको सिर्फ यहाँ नसीब ना हुआ हो, इससे पहले भी कहीं नसीब हुआ हो, लेकिन यहाँ आने के बाद उन्हीं तमाम इम्तिहानों से गुजरना पड़ेगा जिससे किसी को सहाबी अली होने का शरफ मिलता है। अच्छा अब हम लोग उस ग्रुप में से हैं जो हजरत मैसम तम्बार को चाहते हैं, अल्हम्दुलिल्लाह रब्बिल आलमीन। चाहत की निशानी है कि आप इतनी दूर दूर से आते हैं वहाँ तक जाएंगे। आप मिसाल के तौर पर तमाम इन नामों को, बुजुर्ग नामों को, इन सब की शख्सियतों के सामने एहतराम करते हैं, हमारा उनका एक कल्बी ताल्लुक है, लेकिन ये सवाल हम में से बहुत कम लोग अपने आप से कर पाते हैं। और यहाँ पर नहीं कह रहा हूँ वापस जाने के बाद, ये होता कैसे है? अच्छा कुछ ऐसा हम लोगों के जहन में आ गया है वो ये कि भाई ये चैप्टर हम लोगों के लिए है ही नहीं, हम लोग के जहन में ऐसे आ गया। मिसाल के तौर पर कल तस्करा हुआ सैयद अली काज़ी तबतबाई का, आलिम, आरिफ, उस्तादुल उरफा, एक ख़ास मकाम के साथ, जिनका नहीं मालूम कि वो मकाम क्या है। हकीकत ये कि हमें नहीं मालूम उनका मकाम क्या है। मसलन हमसे कोई ये कहे कि भाई उन्होंने तज़किया नफ्स किया, अच्छा मैंने भी तो तज़किया नफ्स किया, उनमें और दूसरे लोगों ने भी तज़किया नफ्स किया, इतने लोग हैं, आरिफ को एक थोड़ी है, इतने उरफा हैं, उनमें और बाकी में क्या फ़र्क है, ये हमें डिस्कशंस नहीं पता। अच्छा अगर हमसे कोई ये कहे कि भाई तुम इतने उनके चाहने वाले हो, तुम उनके रोज़े पर भी गए, उनके मरकज पर फातिहा भी पढ़ कर आ गए, ये नहीं पूछा कि वो बनते कैसे। भाई या तो हम ये सोच रहे हैं, कुछ ऐसा हो गया हम लोगों के जहनों में वो ये कि ये चैप्टर हमारा नहीं है। अच्छा मुझे ये लग रहा है कि ये भी हमारा एक बहाना है, ये हमारा एक बहाना है कि हमने ये सोचा कि चूंकि ये मैदान सख्त है तो तारीफ, तमजीद, सना ये हम अपने जिम्मे ले लें, पैरवी नहीं, नहीं नहीं ये हम नहीं अपने ज़िम्मे ले रहा। अच्छा जब आपने और मैंने पैरवी को अपने ज़िम्मे नहीं लिया, उनके रास्ते को अपने ज़िम्मे नहीं लिया, तो ये सना और तमजीद हमें किस मकाम तक लेकर जाएगी, ये सोचने वाली बातें हैं ना कि भाई अल्हम्दुलिल्लाह रब्बिल आलमीन आपको और मुझे यहाँ पे हाज़िर होने का शरफ़ मिल गया, अल्हम्दुलिल्लाह रब्बिल आलमीन, हज़ार बार खुदा का शुक्र अल्हम्दुलिल्लाह। लेकिन एक क्वेश्चन मेरे जहन में बाकी है मुझे कि भाई मैं तालिबे इल्म हूँ, 30-35 साल हो गए मेरे तालिबे इल्म बने हुए, अब मैं यहाँ पर आया हूँ, इस आने से मेरी मुस्तकिल ज़िंदगी पे क्या असर पड़ेगा, मुझे क्या लेके जाना है यहाँ से, और इसको ले जाने के लिए मुझे जो समझ में आना चाहिए वो ये कि भाई ये जो असहाब अमीर मोमिनीन है, अज़ीमुश्शान नाम है, इनका ज़िंदगी का तरीक़ेकार क्या है। अब देखिए कितने खूबसूरत पॉइंट्स थे इस कलाम के अंदर, वो ये कि भाई गैरत होनी चाहिए। गैरत कैसे आती है? इंसान के अंदर इस हद तक गैरत होनी चाहिए कि फ़ख्र, फाका, उसको इज्जत की कमी में मुब्तला ना करे। ये कैसे आती है? अच्छा पहला पॉइंट बहुत खूबसूरत था, बहुत ही खूबसूरत पॉइंट, और वो क्या था, वो ये कि मौत से लोग मरते नहीं हैं, कम से कम सब नहीं मरते। तो मैं वहीं से एक पहला पॉइंट निकाल लेता हूँ, वो ये कि भाई वो कौन से लोग होते हैं जो मौत से मरते हैं, और वो कौन से लोग होते हैं जो मौत से नहीं मरते। और मैं तो बहुत प्रैक्टिकल बनने की कोशिश करता रहता हूँ हमेशा, अपने आप से मैं पूछता हूँ मैं किस कैटेगरी में हूँ, मैं वो हूँ जो मौत से मरेंगे या मैं वो हूँ जो मौत से नहीं मरेंगे। अच्छा उनकी निशानियाँ क्या होती हैं जो मौत से नहीं मरते, उनकी निशानी क्या होती है जो मौत से मर जाते, ये सब हमें देखना पड़ेगा। और इसके बाद गुफ्तगू की एक लंबी कहानी हमारे पास है, बहुत लंबा बयान हमारे पास है, मुझे कि भाई ये जो पूरा पैटर्न है मौत, जिंदगी, बरज़ख, कयामत, आखरत, पुलिसरात, महशर, ये सब क्या है, इसमें हम लोगों का किरदार क्या है। अभी इस वक्त हम लोगों के साथ ऐसा हो रहा है जो मुझे अभी तकरीबन समझ लीजिए कि इजमालन समझ में आता है, वो ये कि हम लोगों ने, अगर मैं ये अवामी लफ्ज इस्तेमाल कर रहा हूँ तो मुझे माफ़ कीजिएगा, उड़ती उड़ती कुछ चीज़ें सुन ली हैं, तफसील नहीं मालूम। हमें ये पता है कि एक मौत आती है, ये तो हमें पता है कि मौत आती है। अच्छा हमें ये नहीं मालूम कि वो जो रिवायत कह रही है कि मूतू कबल अन तमूतू, मरो इससे पहले कि मौत आए, वो क्या चीज़ होती है, वो कौन सी मौत है, मरो इससे पहले कि मौत आए, वो कौन सी मौत है। अच्छा ये लोग जो मिसाल के तौर पर फर्ज फरमाइए फ़ख्र के अंदर भी गैरत दिखाते हैं, इनों के अंदर ये इन क्वालिटीज़ की फाउंडेशन क्या है जिस पर ये सब कुछ जाहिर होता है। इन लोगों के अंदर एक ख़ास रहम है, ये लोग मिसाल के तौर पर जैसे कि बयान हुआ कलाम के अंदर, वो ये कि भाईचारा, मोहब्बत लोगों के दिलों के अंदर, ये सब क्या क्या आउट ऑफ नथिंग आती है। अच्छा हम सबको मालूम है हम इस मुश्किल में मुब्तला है, कौन इनकार करेगा, हम सबको मालूम है कि हम इस मुश्किल में मुब्तला है। मुझे ये समझ में नहीं आता हम इस मुश्किल का हल मौला अमीर उल्मोमिनीन से क्यों नहीं मांग रहे, इसका हल मांगे कि भाई मैं मौला अमीर उल्मोमिनीन से ये तलब करूं, अर्ज करूं कि मौला मैं आपकी खिदमत में हाजिर हुआ हूं, आपकी खिदमत में पहुंच कर कुछ लोग हमारे यासिर बने, आपकी खिदमत में पहुंचकर कुछ लोग अबू ज़र बने, आपकी खिदमत में पहुंचने वाले मेरे समय तम्मार बने। मौला ख्वाहिश तो मेरी भी ऐसी है, मुश्किल कुशाई फरमाएं, ये बताएं ये गिराव खुलती कैसे है, ये पता चले स्टार्टिंग पॉइंट कहां पर है। मैं तो अपने लिए कहूंगा भाई मुझे स्टार्टिंग पॉइंट समझ में आए, स्टार्टिंग पॉइंट समझ में आ जाओ जो कल आपकी खिदमत में अर्ज किया था, जिसको इमाम बिस्मिल्लाह पढ़ा दें बाकी कहानी तो खुद ही हल हो जाएगी उसकी। एक गिरा कुशाई यहाँ पर चाहिए हमें, एक मुश्किल कुशाई यहाँ पर चाहिए कि मौला मेरी ज़िंदगी का एक पैटर्न है, इस पैटर्न में फ्यूचर में हमारे यासर नहीं है, ये तो हम तकरीबन गारंटी से देख रहे हैं कि जिस पैटर्न पे ज़्यादातर लोगों की ज़िंदगी चल रही है इसमें आगे अबू ज़र नहीं है। चूँकि हमारे यासर अबू ज़र नहीं है और हम उनके जैसे के ख्वाहिशमंद हैं, अच्छा ख्वाहिशमंद क्यों है, उसकी वजह यह कि इमामत का सिलसिला ख़त्म कब हुआ, असहाब बनने का दरवाज़ा बंद कब हुआ, क्या जहूर के वादे हमारे साथ नहीं है, क्या मोमिनों के अपने इमाम की नुसरत ख़त्म होनी है, उसके वादे नहीं है हमारे पास, सब कुछ है तो हम इस मैदान में क्यों नहीं है, इस मैदान से हमारा ताल्लुक कैसे बनेगा, मेरे सबसे बड़ा क्वेश्चन ये है। और यकीन फरमाइए जो मुझे समझ में आता है वो ये कि मजालिस का सबसे बड़ा क्वेश्चन यही है, मजालिस का सबसे बड़ा क्वेश्चन जो मेरे ख्याल में है वो ये है कि भाई कुछ लोग अभी इब्ने मज़ाहिर बनते हैं कैसे। आज अल्हम्दुलिल्लाह रब्बिल आलमीन हम लोग हज़रत मुस्लिम बिन अकील और हानी इब्ने उरवा की कुबूर मुक़द्दसा के ऊपर गए, कूफा के जो बाकी सरदार थे वो हानी इब्ने उरवा क्यों नहीं बने, इनमें खास बात क्या है। तो ऐसा मोहतरम कहीं ना कहीं हमें देखना पड़ेगा, और जाहिर है कि ये हो ही नहीं सकता कि मौला अमीर मोमिनीन ने ना बताया हो कि कैसे होगा। और कल मैंने जो इख्तिताम किया था वो इसी पॉइंट के ऊपर इख्तिताम किया था اب مجھے اندازہ ہے کہ ممکن ہے کہ آپ میں سے بہت سارے لوگ جو یہاں پہ تشریف لائے ہوں وہ اس قسم کی گفتگو کے لیے یہاں پہ نہیں آئے ہوں گے. لیکن مجھے یہ بھی معلوم ہے کہ اگر یہ سب نہ ہو تو پھر ہمارے پاس صرف نعرے ہیں, ہمارے پاس مفہوم نہیں ہے, ہمارے پاس دعوت نہیں ہے. پھر دنیا کو پیش کرنے کے لیے جو دعوت ہوتی ہے, ابھی دیکھیں بہت سارے مسائل ہیں ہمارے پاس. کچھ چند منٹس اس سے پہلے کہ اس موضوع کی طرف جاؤں, چند منٹس اس واک کے حوالے سے اور یہاں پہ وزٹ کے حوالے سے آپ کی خدمت میں عرض کروں گا. درود بھیجے گا محمد والے محمد. الحمدللہ رب العالمین, جو کام تاریخ اسلام میں نہیں ہوا تھا وہ اس سنہری دور کے اندر انجام پا رہا ہے. یہ کہ آپ یہاں پہ تشریف فرما ہیں, ہم اس بات کو ظاہر ہے کہ قبول کرتے ہیں کہ آج کے دور میں جو ٹرانسپورٹیشن کے مینز ہیں وہ پہلے نہیں تھے. یہ ہم قبول کرتے ہیں کہ ٹیلی کمیونیکیشن کے جو مینز ہیں وہ پہلے نہیں تھے, لیکن ہمیں یہ بھی معلوم ہے کہ حتیٰ پرانے ٹیلی کمیونیکیشن اور ٹرانسپورٹیشن کے مینز کو دیکھتے ہوئے بھی جو کچھ آج جمع ہو رہے ہیں لوگ, یہ کبھی جمع نہیں ہوئے تھے. یہ پوری تاریخ اسلام میں پہلی دفعہ ہوا ہے. تاریخ اسلام میں پہلی دفعہ ہوا ہے کہ اہل بیت اطہار علیہ السلام کے ماننے والے چاہنے والے اتنی بڑی تعداد میں یہاں کے اوپر جمع ہوا ہے. یہ پہلی دفعہ ہوا محمد. الحمدللہ خوش قسمتی سے ہم لوگ اسی دور میں زندہ ہیں اور اس موومنٹ کا حصہ بن گئے الحمدللہ. اب مجھے جس چیز کا اندازہ لگانا ہے وہ یہ کہ موومنٹ کا ایک حصہ بن گئے. مثلاً 20 million 25 million لوگ کچھ موو کر رہے ہیں, اس 25 million میں چند سو ہم بھی ہیں, چند سو ہم بھی ہیں. اچھا اب سوال یہاں سے شروع ہوگا, وہ یہ کہ جس انداز میں یہ ہو رہا ہے اسی طرح ہونا ہے یا اس میں کوئی امپروومنٹ لانی ہے؟ آیا جو کچھ ہو رہا ہے یہ ہمارے آئیڈیاز کو, ہماری آئیڈیالوجی کو ریفلیکٹ کرنے کے لیے کافی ہے؟ مثلا ہمارے پاس اس وقت دو تین چیزیں جو ہم دنیا کے سامنے پیش کر رہے ہیں. نمبر ایک, بہت بڑی تعداد جو دنیا میں یونیک ہے. نمبر دو, وہ پیشن, وہ شوق جو لوگوں کے اندر ہے, یہ دنیا کے اندر منفرد ہے. نمبر تین, چیریٹی کا, خدمت کا جو احساس یہاں پر موجود ہے یہ دنیا کے اندر بے نظیر ہے. یہ تین باتیں ہوئی. اچھا جو جن چیزوں کو ہمیں چھپانا پڑ رہا ہے وہ کیا؟ نمبر ایک, ہم صفائی ستھرائی کا خیال نہیں کر پا رہے, یہ ہمارے آئیڈیلز میں سے ہے. اس پہ ہم کسی طریقے سے کمپرومائز کیسے کر سکتے ہیں اس دین کے ماننے والے جو یہ کہہ رہے ہیں کہ صفائی نصف ایمان ہے؟ ہم جان رہے ہیں کہ کمپرومائز ہو رہا ہے, ہمیں معلوم ہے. یہ وہ جگہ ہے جہاں پہ ہم ولنریبل ہیں, یہاں پر ہمیں, یہاں سے ہمیں نقصان ہو سکتا ہے. کوئی بھی اس سارے سین کو دکھا کر, دیکھ کر, ریکارڈ کر کے دنیا کے سامنے لے کے جائے تو وہ ہمارے پیشن, ہماری تعداد اور ہماری چیریٹی کو ڈینٹ لگا سکتا ہے, کریڈیبلٹی کو. کہہ رہے یہ سب ہو تو رہا ہے لیکن اس کے اندر یہ پرابلم بھی ہے. مثال کے طور پر ہمیں معلوم ہے کہ ہم ہیلتھ ہائیجین کے اندر بہت پیچھے جا رہے ہیں, ہمیں معلوم ہے ہم آرگنائزیشن کے اندر مضبوط نہیں ہے, آرگنائزیشن کے اندر ہم مضبوط نہیں ہیں. صحیح. اچھا میں یہ توقع بھی نہیں کر رہا کہ 2 crore لوگ 2.5 crore لوگ ایک جگہ جمع ہوں عراق جیسے ملک کے اندر جس کے ریسورسز کس حالت میں ہیں کتنے سالوں کی جنگ کے بعد, اور میں یہ توقع کروں کہ یہاں ہر چیز صحیح ہوتی رہے گی. میں یہ توقع نہیں کر رہا, یہ ریئلسٹک بھی نہیں ہے اس کا. لیکن مجھے یہ سوچنا پڑے گا کہ اس میں میرا کنٹریبیوشن کس طرف سے ہے, میرے اور آپ کا کنٹریبیوشن کیا ہے. تو سب سے پہلے اس بات کے اوپر بہت زیادہ فوکس کرتے رہیے گا کہ الحمدللہ رب العالمین ایک نمبر ہے, ایک پیشن ہے, ایک چیریٹی کا ورک ہے, ان تمام کے ساتھ کچھ چیزیں ہیں جو یہاں پہ صحیح نہیں ہو رہی ہیں. ہم لوگوں کو کچھ نہ کچھ کنٹریبیوٹ کرنا ہے اس کو صحیح کرنے میں. دو باتیں جو میں نے کہا ہم ولنریبل ہیں کہاں پر, ایک تو اس میں ہو گئے, ایک اس میں ہو گئے, تیسرا ایک مسئلہ, اور یہ مسئلہ بہت سنگین ہے, بہت حساس ہے. وہ کیا ہے؟ بعض اوقات کیا ہوتا ہے کہ ایک انوائرمنٹ ایسا بن جاتا ہے جس میں آپ یہ بھول جاتے ہیں کہ آپ ہیں کیوں, आप आए क्यों? सब लोग चल रहे हैं, नजब से निकले हैं, मुश्किलात आ रही हैं, थकावट भी है, काम भी चल रहा है, सब कुछ हो रहा है। अच्छा, दो तीन दिन एक तरह का हुजूम है मुख्तलिफ चैलेंजेस का। हमें याद रहता है कि हम अपनी स्पिरिचुअल ग्रोथ के लिए आए थे, हम अपनी स्पिरिचुअल डेवलपमेंट के लिए आए थे। अब देखिए, इन तीन दिनों के अंदर जो बहुत अजीब बात हो सकती है, वो ये कि ऐसा हमें ये याद ही ना रहे कि इसके जरिए से हमारी स्पिरिचुअल डेवलपमेंट कैसे होगी। और इसकी जो मुझे मुश्किल समझ में आती है वो ये कि हमें ये पैटर्न नहीं पता कि तीन दिन जिस्म को थकाने से रूह कैसे तरक्की करती है। हमें ये पैटर्न नहीं पता, इसको हमें सोचना पड़ेगा। अच्छा, ये जो पैटर्न हमें पता हो, जो रूल हमें पता हो, काश मैं इसको कन्वे कर पाऊँ, जल्दी भी है, वो ये है कि ये जो पूरे अखलाक और तरबियत का निज़ाम है, इस अखलाक और तरबियत के निज़ाम में ये जो वॉक है तीन दिन का, मिसाल के तौर पर दो दिन का या चार दिन का, ये जो जिस्म के ऊपर सख्ती डालना है, ये मुझे कैसे इम्प्रूवमेंट दे सकता है। तो मिसाल के तौर पर मैं एक छोटा सा पॉइंट पिक करता हूँ और उसको आपकी खिदमत में अर्ज़ करने की कोशिश करता हूँ, और इसी को कनेक्ट करूँगा उन क्वेश्चन से जो मैंने पहले किए हैं। मुझे कि लोग हमारे यहाँ से कैसे बनते हैं, अबूज़र कैसे बनते हैं, वो जो फाका कश अपनी गैरत दिखाता है वो कैसे दिखाता है, वो हमियत इंसानों के अंदर कैसे आती है। तो इसको पिक करने के लिए उस जुमले की तरफ दोबारा वापस जाते हैं जिसके ऊपर कल ख़त्म किया था, नहजो बलागा का वो लेटर कि जो इमाम ने काजी शुराह के नाम लिखा, जिसको हम लोग उर्दू में शरीह भी पढ़ते हैं, लेकिन शुराह ज़हरन सही होना चाहिए। और उसके आखिर में जाकर इमाम ने कहा कि देखो, इन तमाम बातों को दो सूरतों में तुम समझ पाओगे। और वो दो सूरतें क्या हैं, दो शर्त है, वो दो शर्त क्या है? पहली बात तो ये कि तुम्हारी अकल हवा व हवस की कैद से आज़ाद हो, पहली बात। और दूसरी बात क्या है? दूसरी बात ये है कि तुमने जो दुनिया के ताल्लुकात बनाए हुए हैं उससे तुम्हारा नफ्स सालिम रहे। इदा खरजा मिन असर हवा व सलीमा मिन अलाइक दुनिया। इन दो को थोड़ा सा पिक करते हैं और इसके ऊपर बात करते हैं। दुरूद भेजेगा मोहम्मद वाले
मोहम्मद।
अब नहजुल बलागा में जितनी दफ़ा भी देखेंगे आपको ये दो तीन पॉइंट्स मुकर्रर मिलेंगे, हवा व हवस की कैद, दुनिया के साथ ताल्लुकात रिपीटेडली। यानी मसलन मैं आपको गारंटी से कह रहा हूँ कि अगर आपने नहजुल बलागा को पढ़ना शुरू किया तो शायद ही एक दो सफ़ा ऐसा गुजरे जिसमें ये ना आए, कहीं ना कहीं आएगा। अच्छा, इसका मतलब क्या होता है देखिए, और इसका कनेक्शन उससे क्या है जो अभी इशाद फरमाया, मसलन हमारी सोसाइटी के अंदर बहरहाल इख्तलाफात हैं, बहरहाल मसाइल हैं। तो मसलन इमाम खुमैनी का एक जुमला मुझे याद आता है, उन्होंने कहा कि भाई 1,24,000 अम्बिया को अगर आप एक हॉल में जमा करें, इनमें कभी कोई इख्तलाफ नहीं होगा, इनमें कभी कोई इख्तलाफ नहीं होगा, लेकिन दो नफ्स परस्त कभी एक साथ नहीं बैठेंगे, दो नफ्स परस्त कभी एक साथ नहीं बैठेंगे। अच्छा, अब मुझे अपने कौम के इख्तलाफात ख़त्म करने, मैं चाहता हूँ कौम के इख्तलाफात ख़त्म हो जाएँ, वो कौम चाहे पाकिस्तान में हो, चाहे वो हिंदुस्तान में हो, चाहे वो दुनिया के किसी भी कोने ये मकाम पर हो, हम चाहते हैं इनके इख्तलाफात ख़त्म करें। तो आयतुल्लाह खुमैनी जैसा इल्म अखलाक, इल्म सियासत, इल्म मुदीरियत, इन तमाम के उस्ताद कहते हैं कि देखो, तुम कहीं और से करना चाहो तो कोशिश कर लो, लेकिन असल में तुम्हें इनकी अखलाकी तरबियत करनी पड़ेगी। अच्छा, हम क्या समझ रहे हैं? हम ये समझ रहे हैं कि अगर पार्टीज़ का कानून सही बना लेंगे ना तो फिर मामला हल हो जाएगा। हम ये समझ रहे हैं अगर प्लेटफॉर्म्स अच्छे बना लेंगे तो फिर मामला हल हो जाएगा। हम ये समझ रहे हैं अगर चैरिटी अच्छी करेंगे ना तो लोगों में इख्तलाफात ख़त्म हो जाएंगे। वो फरमा रहे, नहीं, इससे कुछ नहीं होगा, सिर्फ एक रास्ता है, अखलाकी तरबियत करो। अच्छा, अखलाकी तरबियत किसे कहते हैं? अखलाकी तरबियत क्या कहते हैं? मसलन अखलाकी तरबियत ये होती है कि हम उनको अखलाकी नसीहतें सिखाते हैं। वो फरमा नहीं, अखलाकी तरबियत की एक बुनियाद होती है। अखलाकी तरबियत की बुनियाद क्या होती है? ये जो दो जुमले अभी आपके सामने आए, ये देखो कि इन्होंने अपनी ख्वाहिशात के ऊपर कंट्रोल किया है या नहीं किया है। جب ان کے اندر کوئی خواہش ابھرتی ہے, آیا یہ اپنی خواہش پر جو بعض اوقات صحیح ہوتی ہے اور بہت دفعہ غلط ہوتی ہے کنٹرول کر پاتے ہیں؟ اگر یہ کنٹرول کر پاتے ہیں یہ ہو جائیں گی سویلائز سوسائٹی, یہ وقت کے امام کے کام آئیں گے. اچھا اگر یہ نہیں کر پاتے, بات بات پر یہ نظر آ جاتا ہے کہ نہیں ان کو خواہشات پہ کنٹرول نہیں ہے, اس کا مطلب ہے یہ اپنا کام نہیں کر سکتے. اور امیر المومنین نے فرما دیا کہ یہ تمہاری عقل گواہی دے گی اسی وقت جب یہ ہوا و ہوس کی قید سے باہر نکلو. اچھا اب میں جو نجف آیا ہوں تو میں کیا مانگوں امام سے؟ یہی مانگو کہ مولا میرے اندر ایک خواہشات کی پیروی ہے. خود انہوں نے فرمایا میں تمہارے بارے میں دو چیزوں سے سب سے زیادہ ڈرتا ہوں, ایک تو یہ کہ تم خواہشات کی پیروی کرو گے, دوسری کہ تمہاری آرزویں لمبی لمبی ہوں گی. دونوں کا ریٹرن اسی پر آتا ہے, ہوا و ہوس کی پیروی اور دنیا کے ساتھ بے تکے تعلقات جوڑ دینا. اگر وہ ختم کر لیں کسی طریقے سے, مثال کے طور پر میں مولا کے دربار پہ جاؤں, مولا کی درگاہ میں جاؤں اور مولا سے کہوں مولا میں حاضر ہوا ہوں اور مجھے پتا ہے کہ یہاں سے جو مل سکتا ہے وہ دنیا میں کہیں سے نہیں مل سکتا, جو مجھے آپ سے چاہیے اس کی میں التجا لے کر آیا ہوں وہی کہ مولا کچھ خواہشات ہیں جو کنٹرول میں نہیں آتی, اس کا کنٹرول کسی طرح نصیب کر لیں. اگر یہ کنٹرول میں آ گئیں پھر میں آپ کے اصحاب کی طرح بڑھنا شروع کر دوں گا, پھر میں آپ کے اصحاب کے راستے پہ چلنا شروع کر دوں گا, پھر میرے وجود سے معاشرے کو فائدے ہوں گے, پھر میں امام کی نصرت کے لیے تیاری کروں گا. اور خدا نہ کرے اگر میں یہ نہیں کر سکا تو زیارت کا ثواب مل جائے گا اور کچھ نہیں ہوگا, اور زیادہ تر کے ساتھ یہی ہو رہا ہے, صرف زیارت کا ثواب لے کے چلے جاتے ہیں. جو خاص نورانیت ان کی درگاہ سے ان کی عنایت سے ملنی چاہیے وہ نورانیت نہیں لیتے. کیا چاہیے؟ پہلے ہوا و ہوس کا کنٹرول, خواہشات کا کنٹرول. اچھا اس کو کیسے چیک کروں؟ مثلا آج رات میں گیا میں نے مانگا, کل مجھے دیکھنا ہے کہ ملا یا نہیں ملا, فوراً دیکھ لو. اگلے دن جب کچھ خواہشات آئیں گی وہ کنٹرول ہو رہی ہیں نہیں ہو رہی ہیں دیکھ لو, نہیں ہو رہی اس کا مطلب ابھی نصیب نہیں ہوا ہے, جاؤ دوبارہ جاؤ, دوبارہ محنت کرو. اچھا ہم لوگ کیا آسان راستہ نکالتے ہیں؟ ہم آسان راستہ نکالتے ہیں, مولا میں آپ کی جنت لینے آیا ہوں. اچھا جنت کیسے پتہ چلے گی؟ کوشچن ہی نہیں ہے, مروں گا تو پتہ چلے گی نا, ابھی تو مرا ہی نہیں. تو ملا یا نہیں ملا کوئی اکاؤنٹیبلٹی نہیں ہے, پتہ ہی نہیں. اچھا یہ بھی نہیں سوچ رہے کہ جس کو جنت میں امام بھیجیں گے کیریکٹر کے ساتھ بھیجیں گے بغیر کیریکٹر کے بھیجیں گے, وہ کیریکٹر ریفلیکٹ ہو گیا. تو کیا مانگے آپ؟ پہلی چیز مانگ لیجیے بھائی ایک تھوڑا کنٹرول چاہیے, تھوڑا نہیں بہت کنٹرول چاہیے. اچھا یہ خواہشات کا کنٹرول کہاں کہاں آتا ہے؟ اب اس کو میں کیا عرض کروں, ہر چیز میں, کھانے پینے میں, نفس پرستی میں, جاہ طلبی میں, میری بات کیوں نہیں سنی گئی, میں آگے تھا وہ پیچھے تھا, میں نے مجھے یہ نہیں ملا مجھے یہ نہیں ملا, پتہ نہیں کیا کیا کہانیاں ہیں, اور اپنے اپنے ملکوں میں واپس چلے گئے, اپنی زندگی میں واپس چلے گئے, پھر تو کچھ نہیں پتا کس کس چیز میں یہ نفس پرستی آتی ہے. یہاں تو بہت ساری چیزیں بلاک ہوئی ہوئی ہیں نا, ابھی تو پتہ ہی نہیں ہے. واپس جائیں گے تو پتہ چلے گا کہ وہ بیریئر جب ٹوٹے گا جو یہاں ہونے کا ہے بچا کیا ہے پھر. اور میں اپنی خدمت میں عرض کر رہا ہوں آپ اپنے آپ کو کیلکولیٹ کرتے رہیے گا کہ جب واپس گئے تو میرے اندر کون کون سی ایسی تبدیلیاں آئیں جو اس ٹریولنگ کی وجہ سے آئیں. دیکھیے گا بس ایک چیز ہوا و ہوس کی پیروی, خواہشات کے کنٹرول نمبر دو. دوسرا انہوں نے جملہ ارشاد فرمایا دنیا کے تعلقات میں کمی. یہ دنیا کے تعلقات کیا ہوتے ہیں؟ علائق دنیا, دنیا کے تعلقات, دنیا میں تو رہنا ہی رہنا ہے, جنگلوں میں جانے کی انہوں نے بھی دعوت نہیں دی, غاروں میں زندگی گزارنے کو انہوں نے بھی حکم نہیں کیا بلکہ پسند بھی نہیں کیا. تو جب دنیا میں رہنا ہے تو وہ تعلقات کون سے ہیں جس کو امیر المومنین فرما رہے ہیں کہ اس سے تم نے اگر جان نہیں چھڑائی تمہیں ہمارا کلام سمجھ میں نہیں آئے گا, تم یہ نہیں سمجھ پاؤ گے. وہ تعلقات کون سے ہیں؟ وہ تعلقات ایک سادہ لفظ میں, ایک سادہ جملے میں اگر میں عرض کروں وہ یہ کہ جب بھی آپ کو خدا کا حکم اور دنیا کی محبت میں سے چننا پڑے किसे चुनेंगे, किसे चुनेंगे? अच्छा, दुनिया को दुनिया के लिए देखते हैं या दुनिया को आखिरत के लिए देखते हैं? ये अलायक दुनिया की तफसीर है। तो एक मुख्तसर सा एक वाक्य आपकी खिदमत में अर्ज करता हूँ चंद जुमले का, इससे दुनिया के ताल्लुकात समझ में आते हैं। कौन सा ताल्लुक दुनिया से वो है जो वो कबूल कर रहे हैं, हाँ ये होना चाहिए। दुरूद भेजिएगा मोहम्मद वाले मोहम्मद एक बार फिर याद दिलाता रहूँ, ये बातें सिर्फ उलमा के लिए नहीं अजीज़म, आपके लिए हैं, उनके लिए बेतरीका औला है लेकिन आपके लिए हैं। ये कद अफलाहा मन ज़क्काहा व कद खाबा मन दस्साहा के अंदर ब्रैकेट में नहीं लिखा, ये उलमा के लिए है, आपके लिए है। आप इससे अपने आप को बाहर क्यों निकाल रहे हैं? अल्लाह के रसूल के पास कोई शख्स आया, उसने कुछ दिया रसूल खुदा को तोहफे में, कुछ गोश्त दिया, किसी परिंदे का भुना हुआ गोश्त, और उनसे कहा कि अल्लाह के रसूल आप तनावल फरमाएं। अल्लाह के रसूल ने कहा ठीक है, उन्होंने अपने घर में भिजवा दिया, एक ज़ौजा से कहा कि सदका कर दो। वापस तशरीफ़ लाए, पूछा सदका किया? उन्होंने कहा हाँ सदका किया है, कुछ बच गया, सदका किया है कुछ बच गया। ताल्लुक दुनिया को देखिएगा, सदका किया है कुछ बच गया। अल्लाह के रसूल ने फरमाया जो सदका दिया है वही बच गया है, जो सदका दिया है वही बचा है, ये जो हमारे पास है ये ख़त्म हो गया। सही। अच्छा, अब आपके साथ और मेरे साथ मौत पर कौन मरते हैं और कौन नहीं मरते, पहला क्वेश्चन। जो लोग मौत से पहले अपने मौत की बाद की ज़िंदगी के लिए काफ़ी चीज़ें आगे भेज चुके हों वो मौत पे नहीं मरते, और जिन लोगों ने आगे ज़्यादा चीज़ें ना भेजी हों वो यहाँ मौत आने पे मर जाते हैं, उनका मामला ख़त्म हो जाता है। और काश ख़त्म ही हो जाता हो, ख़त्म नहीं होता है, बहुत बुरा शुरू होता है, बहुत बुरा शुरू होता है, इतना बुरा कि अभी बताने के लिए भी बहुत टाइम चाहिए होगा। अभी इतना ही कह सकते हैं कि जिन लोगों ने आगे काफ़ी चीज़ें ना भेजी हों, बिमा कद्दमत ऐदीहिम, कुरान करीम बार बार कहता है बिमा कद्दमत ऐदीहिम, जिन्होंने आगे काफ़ी चीज़ें ना भेजी हों उनका मौत पर मामला बहुत ख़राब शुरू होता है। अच्छा, एक एक चीज़ जो हम लोगों के दिलों के अंदर है, इनमें से कोई भी चीज़ न छुप सकती है न मिट सकती है सिवाय ये कि तौबा हो जाए। मिसाल के तौर पर मैं अपने ऊपर रख के आपकी खिदमत में अर्ज कर देता हूँ, फ़र्ज़ कर लीजिए मुझे इस काम से मोहब्बत है, बोलने से, न इस खातिर के इससे इंसानों की तरबियत हो, नहीं, मसलन नाऊज़ु बिल्लाह इस वजह से कि इससे मेरी जाह तलबी को तस्कीन मिलती है। लोग मेरे सामने बैठे होते हैं, मेरी तारीफें कर रहे होते हैं, मेरी जाह तलबी है, मुझे उसको थोड़ी तस्कीन मिलती है कि मेरी ताकत बढ़ रही है। सही। अच्छा, ये जज्बा अगर मेरे अंदर है, कितना ही मैं अपने चेहरे से छुपाऊं इसे, ये यहाँ है, यहाँ है। जैसे ही हम मरेंगे, ये जितने ताल्लुकात हमारे दिल के अंदर छुपे हुए हैं जिसको हम कल ताबीर करते हैं, जितने ताल्लुकात छुपे हुए हैं ये सब किसी ना किसी तरीके से रियलिटी में चेंज होंगे। उस रियलिटी में हमें ज़िंदगी गुजारनी पड़ेगी। यानी मसलन ऐसे ही मैं सोचें आपकी खिदमत में सिर्फ तशबीहन एक मिसाल अर्ज करूँ उस रिवायत को इस्तेमाल करते हुए जो कल सुबह, बल्कि आज सुबह, इतना देर गुजर गई कि याद भी नहीं आ रहा, आज सुबह जो बस स्टॉप पर हमने नमाज़ पढ़ी, वहाँ पर खड़े होकर एक रिवायत मैंने आपकी खिदमत में अर्ज़ की थी जिसमें अल्लाह के रसूल ने फरमाया था वज़हूरकुम सकीलतुन बे औज़ारकुम फख़फ़फ़ू अन्हा बे तूल सुजूदकुम, फरमाया तुम्हारी पोस्ट गुनाहों के बोझ से भारी हुई भी, अपने सजदे लंबे करके इस बोझ से निजात हासिल करो। अच्छा, ये जो पोस्ट बोझ से भारी हुई भी है, अब मैं बाज़ औक़ात एक सवाल करता हूँ, अल्लाह के रसूल मुबालगा आरई करते हैं, शायरी करते हैं, وَمَا يَنْتِقُ عَنِ الْهَوَى إِنْ هُوَ إِلَّا وَحْيُ. اس کا مطلب ہے واقعاً کوئی بوجھ ہے. اچھا وہ ہمیں نظر آ رہا ہے, اتنے بڑے ہوتے تو بوجھ ہی کیوں ہوتا, اتنے بڑے ہوتے کہ مرنے سے پہلے نظر آ رہا ہوتا تو وہ بوجھ ہوتا ہی نہیں. پھر یہ بوجھ ہے ہی تو نظر نہیں آ رہا ہے, ورنہ تو ہم دیکھ رہے ہوتے, آگے پیچھے سب کچھ دیکھ رہے ہوتے, برزخ میں کیا ہوگا, آخرت میں کیا ہوگا. ایزان مطلب یہ کون سالو کرے گا؟ ہم نے سوچا بھی یہ علی قاضی تباہی کریں گے, یہ آیت اللہ بحجت کریں گے, یہ ہمارا کام نہیں. کس نے کہا؟ قد افلح من زکاہا میں کوئی قید لگی ہوئی ہے؟ نہیں, یہ آپ کے لیے میرے لیے ہے. آپ سمجھ رہے ہیں کہ آپ اس گیم میں نہیں ہیں, خدا کہہ رہے تم اسی میں ہو, اسی پہ میں تم کو پکڑوں گا. یہ جتنا کچھ بنا کے بھیجا ہے سسٹم ہدایت کا, قرآن کے ذریعے, نبی کے ذریعے, اولاد انبیاء کے ذریعے سے, اصحاب آئمہ کے ذریعے سے, یہ تمہارے لیے اسی کے لیے بھیجا تھا کہ تم ان سب کو سیکھو, اس کے اوپر عمل کرو. تمہیں نجف کیوں لائے تھے ہم؟ تم کیا سمجھ رہے ہو تفریح کے لیے لائے؟ کیا ٹورزم ہے؟ تمہیں نجف اس لیے لائے تھے تاکہ تم اس منبع فیض و برکات و نورانیت سے نورانیت حاصل کرو. تم کیا لے کے واپس چلے گئے؟ ایسا نہیں ہوتا. مجھے اور آپ کو اس لیے اس جگہ پہ دعوت دی گئی ہے, امین مومن ہمیں نورانیت دینا چاہتے ہیں. وہ نورانیت دینے چاہتے ہیں جو انہوں نے میسم تمار کو دی. اور یہ کب نصیب ہوگی؟ حیضان محترم, جب ہم اپنے آپ کو اہل ثابت کریں گے. اہل کیسے ثابت کریں گے؟ ان کسی خواہشات نفسانیوں کو کنٹرول کرو, دنیا کے ذریعے آخرت بناؤ. اپنے آپ سے سوال کرو, میں نے آخرت کتنی بنائی ہے؟ دنیا میں جو کچھ بنایا ہے دنیا کے لیے بنایا ہے, آخرت کے لیے بنایا ہے؟ جب ٹکراؤ ہوتا ہے تو دنیا کو پریفرنس دیتا ہوں یا آخرت کو دیتا ہوں؟ یہ وہ فنڈامنٹل کوشچنز ہیں, یہ وہ چیزیں ہیں جو ہمیں نصیب ہونی ہیں. اب ہمارے ساتھ مشکل یہ ہے کہ مثلا اب آپ ظاہر ہے کہ ایک خاص ماحول کے اندر یہاں پہ تشریف لاتے ہیں, آپ خود دن بھر کے تھکے ہوئے ہوتے ہیں, ہم بھی کسی حد تک تھکے ہوئے ہوتے ہیں, اور ہم لوگ یہ نہیں چاہتے کہ بھائی آپ کے ذہن کے اوپر بہت زیادہ سوچنے سمجھنے کا بوجھ لاد دیں, بہت زیادہ اکیڈیمک گفتگو ہو جائے, علمی گفتگو یہاں پر ہو. تو سب لوگ یہ کوشش کر رہے ہوتے ہیں کہ بھائی ہلکا پھلکا بول کر چھوڑ دو, بہت زیادہ سخت مت کرو, لوگوں کو صرف یہ بتا دو کہ ان شاء اللہ جنت میں چلے جاؤ. وہ تو بات صحیح ہے کہ ان شاء اللہ چلے جاؤ گے, لیکن وہ جو رسول اللہ نے بوجھ والی بات کہی تھی وہ کس کے لیے کہی تھی؟ وہ کس کا تھا؟ ان انفسکم مرہونۃ بعمالکم ففکوا نفوسکم باستغفارکم, وہ کس کے لیے تھا؟ تمہاری نفوس اعمال کی قید میں جکڑے ہوئے ہیں, اپنے نفوس کو استغفار کے ذریعے سے آزادی دلاؤ. یہ کس کے لیے تھا؟ حضرت محترم یہ ہمارے لیے. اور میں آپ کو قسم کھانا ویسے مکروہ ہوتا ہے, میں قسم کھا کے آپ کو کہہ رہا ہوں کہ اگر آپ کا ذہن یہ کہہ رہا نہیں ہمارے لیے نہیں ہے, قسم کھا رہا ہوں جھوٹ بول رہا ہے آپ کے لیے. اور اس کے سوا کوئی سیکنڈ آپشن نہیں ہے آپ کے پاس, کوئی دوسرا راستہ نہیں, یہی ہے ایک راستہ. اذا خرج من اثر الہوا و سلم من علائق الدنیا, یہ ایک راستہ. ہوا و ہوس سے باہر آؤ, دنیا کے ساتھ جو تعلقات منفی بنائے ان کو چھوڑ دو, ان سے نکلو. اچھا جیسے آپ یہ کام کرتے ہیں پھر وہ ساری چیزیں میرے اور آپ کے اندر آنے لگتی ہیں جس کی تعریف ابھی ہم نے سنی. پھر وہ فقر میں غیرت بھی آتی ہے, پھر وہ آوان و انصار کے نہ ہوتے ہوئے شجاعت بھی آتی ہے, پھر وہ مومنین کا اتحاد بھی آتا ہے, سب کچھ آ جاتا ہے. بالکل آخر کی طرف لاتے ہوئے یہ بہت نفیس روایت میرے ذہن میں آئی, میرے پاس ریپیٹڈ چیزیں بہت زیادہ ہوتی ہیں, میں ریپیٹ کرتا رہتا ہوں, اس سے مجھے خود بھی فائدہ ہوتا ہے. کیونکہ وہ کہتے ہیں کہ بھائی یہ جو قرآن نے کہا فذکر ان ذکر تنفع المومنین, ذکر کرو ذکر کرو, بار بار ذکر کرنا مومنین کو فائدہ پہنچاتا ہے, تو ایک دفعہ کیوں نہ ذکر کریں, بار بار کیوں ذکر کریں؟ تو جواب دیتے ہیں کہ بھائی وہ جو وسواس خناس ہے وہ بار بار وسوسے ڈالتا ہے, تو ذکر بھی بار بار کرنا پڑے گا. اور نہ آپ ایک دفعہ ذکر کر کے چلے جائیں گے, وہ خناس بار بار آ کے مارتا رہے گا.
اور محمد والے محمد والے بلند صلوات.
اس روایت کو جو میں آپ کی خدمت میں عرض کر رہا ہوں، اس روایت کو میں نے اپنی زندگی کے لیے جسے کہتے ہیں نا لائن آف ایکشن لیا، بھائی یہ لائن ہے جس کے اوپر مجھے چلنا ہے، اس پر کام کرنا ہے، اس پر کام کرنا ہے. اچھا اس کا تھوڑا سا بیک گراؤنڈ ہے، ایک آدمی آتا ہے مولا سید الشہدا کے پاس، درود بھیجے گا ان کی ذات کے لیے، اور کہتا ہے کہ مولا مجھے کچھ مدد چاہیے، میری کچھ مدد کریں. میں بار بار جب اس روایت پہ پہنچتا ہوں تو غلط فہمی دور کرنے کے لیے کہہ دیتا ہوں کہ اہل بیت مدد دینے کے لیے استحقاق معمولاً نہیں پوچھتے تھے، لیکن ان صاحب کے لیے جن کے اندر ظاہر ہے کوئی معرفت ہوگی، تو امام نے فرمایا کہ نہیں، یہ جو مدد ہوگی یہ بقدر معرفت ہوگی، جتنی تمہاری معرفت ہوگی اتنی ہم مدد کریں گے. اس کا مطلب ہے ان کے اندر پہلے سے معرفت ہوگی، ورنہ امام ویسے ہی دے دیتے. تو وہ اچھا وہ جو ہیں مجھے لگتا ہے یہ امیر المومنین کی شاگردوں میں سے ہیں کوئی، مجھے نام نہیں پتہ، ممکن ہے کسی روایت میں کسی کو نام مل جائے، پتہ چل جائے مجھے بتا دے گا. انہوں نے بھی عجیب کام کیا، کہا آپ میرا امتحان لیں. اب کوئی سید الشہدا سے ہی کہہ سکتا نا. اچھا اس کا مطلب ہے مجھے لگ رہا ہے کہ یہ پہلے سے جانتے ہیں کہ کیا ہونے والا ہے، ان کو پتہ ہے کہ بھائی یہ ہوگا، تو انہوں نے کہا آپ میرا امتحان لیں. اچھا امام نے کہا ٹھیک ہے چلو، پہلا سوال یہ بتاؤں انسان میں بڑی بات کیا ہے، انسان میں کمال کیا ہے. اچھا یہ جو انسان کا کمال ہوتا ہے یہ کیا چیز ہوتی ہے؟ انسان کا کمال ہوتا ہے جس کے لیے آپ اور میں بھاگتے دوڑتے ہیں. آپ اپنے کیریئر سے کیا بنانا چاہتے ہیں؟ یہ وہ کمال ہے جس کے پیچھے آپ بھاگ رہے ہیں. ایک آدمی کہتا ہے میں اچھی جاب کروں گا، میری سیلری ہوگی، میں اس سے گھر بناؤں گا، میں اپنے بچوں کو ایجوکیشن دوں گا، اس کا مطلب ہے اس کے نزدیک کمال یہ ہے، گھر، ایجوکیشن، ریٹائرمنٹ کے لیے کچھ پیسہ جمع کر لوں گا، یہ اس کا کمال ہے. تم نے لائف اس کے لیے گزاری ہے نا، یہ تمہارا کمال ہے. امام نے فرمایا یہ بتاؤ انسان کا کمال کیا ہے؟ اس نے سر جھکایا، اب سر جھکانے کے بعد اب سوچیے امام کے سامنے یہ بتانا ہے انسان میں کمال کیا ہے، سر جھکایا، اب سر جھکانے کے بعد یہ کہا علم معہ حلم. انسان کا کمال یہ ہے کہ اس کے اندر علم ہو بردباری کے ساتھ، شخصیت میں ہلکا پن نہ ہو. ہلکا پن کیا ہوتا ہے؟ کسی کے پاس علم ہو اور بردباری نہ ہو تو علم پر اتراتا ہے، کسی کے پاس علم ہو اور علم کی قدر نہ جانتا ہو تو علم کو بیچ دیتا ہے. انہوں نے کہا علم معہ حلم. اب یہاں پہ چھوٹے سے ہمیں ایک بریکٹ لگانی پڑے گی، وہ یہ کہ یہ وہ علم نہیں ہے جو صرف کتابوں سے ملتا ہے، نہیں، یہ چونکہ حلم کے ساتھ ہے اس کا مطلب ہے تزکیے کے ساتھ ہے، تزکیے کے ساتھ ایک خاص علم ملتا ہے، یہ اس علم کی طرف اشارہ کر رہے ہیں. البتہ کتابوں کا علم بہت ضروری ہے، اس کے بغیر تو کچھ بھی نہیں کام چل پائے گا، لیکن پہلے کتابوں کا علم، پھر تزکیہ نفس، اس کے بعد ایک اور علم، یہ اس علم کی بات کر رہے ہیں. کہہ رہے ہیں انسان کے اندر علم ہونا چاہیے حلم کے ساتھ. امام نے کہا تم نے صحیح کہا، انسان کی ڈگنیٹی یہ ہے اس کے پاس علم ہونا چاہیے، کیریکٹر کے ساتھ ہونا چاہیے، بغیر کیریکٹر کے نہیں ہونا چاہیے. اس کے بعد امام نے فرمایا اگر یہ نہ ہو تو کیا ہو؟ اچھا آپ اپنی کیٹیگری ڈھونڈتے جائیے گا، آپ اپنے آپ کو کس کیٹیگری میں پلیس کرنا چاہیں گے یہ ڈھونڈتے رہیے گا. کہا علم معہ حلم، آخر میں خطرناک چیز ہے. کہا علم ہونا چاہیے حلم کے ساتھ، امام نے فرمایا صحیح کہا، بہت صحیح کہا. اچھا اگر یہ نہ ہو تو کیا ہو؟ یعنی پلان اے نہیں چلا، وہ صاحب علم نہیں بن پائے، اور کیا ہونا چاہیے جس کے اوپر میں اپنے آپ کو کنونس کروں میری لائف کے لیے یہ وردی چیز ہے؟ تو اس نے پھر سر جھکایا اور کہا کہ مال معہ مروہ، ایسا مال ہونا چاہیے جس کے ساتھ شرم و حیا ہونی چاہیے. माल हो, माल के साथ शर्म हया हो। क्या मतलब माल के साथ शर्म हया हो? यानी माल हो अपने लिए ना हो, माल हो दूसरों के लिए हो। किसी को मुश्किल में देखे तो शर्म करे, मेरे पास पैसा और ये मुश्किल में, ना कि वो ये शर्म करे कि मैंने ब्रांड के जूते क्यों नहीं पहने हुए। माल हो शर्म हया के साथ, मुरुवत। अलबत्ता मुरुवत के और भी तर्जमे कर पाएंगे शायद जो तशरीफ फरमा लोग हैं वो बेहतर कर पाएंगे, मैं शायद इतना अच्छा तर्जमा नहीं कर पा रहा हूँ, तो मैं इसको शर्म हया कह रहा हूँ। एक जैसे कहते हैं ना, आँखों में क्या हो, पानी हो, भाई कोई शर्म हया होती है, इंसान कुछ चीज़ों को देखता है बेहयाई के साथ गुजर जाता है, ऐसा नहीं होना चाहिए। एक और लफ्ज़ में कह सकते हैं, माल हो जिससे उसने आखिरत को तैयार किया, न कि सिर्फ अपनी दुनिया को तैयार करता रहे। तो कहा माल उन माहू मरुवा, इमाम ने कहा सही कहा, ये भी सही कहा। पहली चीज इल्मुन माहू हिल्मुन, माल उन माहू मरुवा। इमाम ने फरमाया अगर ये भी ना हो तो क्या हो, ना वो इस कैटेगरी में आया ना इस कैटेगरी में आया, अब क्या करें। तो उसने फिर सर झुकाया। अच्छा, हर दफ़ा रिवायत में लिखा है ज़मीन पे हाथ फेरता था जैसे ब्लैक बोर्ड को साफ करके दोबारा सोचे। तो उसने पहले दफ़ा साफ किया तो कहा इल्मुन माहू हिल्मुन, फिर दोबारा साफ किया कहा मालुन माहू मरुवा। इमाम ने कहा ये भी ना हो, उसने फिर हाथ फेरा, कहा फिर मैं सोचता हूँ। फिर सोच कर अजीब जुमला निकाला, कहने लगा फ़क्रुन माहू सब्रुन, फ़क्रुन माहू सब्रुन। फ़ख्र हो लेकिन साबिर हो। और मैं अर्ज़ करता चलूँ अहले बैत का स्टैंडर्ड इससे ऊपर है, उनका फ़ख्र में शुक्र होता है न सब्र। ये तो ये थोड़ी हल्की सी चीज़ थी, कहा फ़ख्र माहू सब्र। बड़ी नफीस एक रिवायत है जिसमें शकीक बलखी ने इस टाइप का एक जुमला इमाम के सामने कहा था कि इंसान के अंदर स्टैंडर्ड ये है कि वो मिले तो शुक्र करे, न मिले तो सब्र करे। तो इमाम ने पलट कर उसको कहा था शकीक मदीने के कुत्ते भी ऐसे ही हैं, मदीने के कुत्ते भी ऐसे ही हैं, मिलता है तो मालिक का शुक्र करते हैं, नहीं देता मालिक तो मालिक को काटते नहीं हैं। तो बड़ा सटपटाया वो, उसने कहा कि मौला आप फरमाएं इंसान का कमाल क्या है। इमाम ने फरमाया हम अगर खुदा नहीं देता तो शुक्र करते हैं, देता है तो बंदों में तकसीम करते हैं। ये हमारा स्टैंडर्ड है। तो इसने कहा तीसरी चीज फ़ख्रुन माहू सब्रुन। इमाम ने कहा तुमने अच्छा कहा, सही है। अच्छा अगर बताओ ये भी ना हो तो इसको तैश आ गया। इसने कहा मौला फिर इस आदमी में कुछ नहीं है, इसको आसमान से आग जला दे, इसके अंदर कुछ नहीं है। खतरनाक बात यहां पे थी। इमाम ने कहा सही कहा, इसमें वाकई कुछ नहीं है। अगर किसी इंसान में ये तीनों हुनर नहीं है उसकी वर्थ नहीं है, इंसानियत की वर्थ नहीं रखता। अज़ान मोहतरम, ये जो आपने सुना है ना कि आमिर मोमिन के दुश्मन इतने थे, क्यों थे? स्टैंडर्ड्स की वजह से, कम स्टैंडर्ड को एक्सेप्ट नहीं करते थे, एक ख़ास स्टैंडर्ड पर अपने लोगों को देखना चाहते थे। उससे कम पे कोई ये चाहे अमीर मोमिन कॉम्प्रोमाइज़ करे, नहीं करें, कभी भी नहीं करें। इस पर हमें दावत दी गई है, इस पर हमें बुलाया गया। आप सही चीज़ लेके जाइए, जो कुछ यहाँ से लेके जाए अपनी ज़िंदगी के लिए लेके जाए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, परवरदिगार आलम ने हमें और आपको मौका दिया है, बसीरत दी है। अच्छा कोई मुमकिन है यहाँ पे कोई बैठा हो क्या कि मौलाना आपने बहुत टफ़ कर दिया, हमें तो नाउमीदी हो रही है। तो मैं उससे कहूँगा कि तुम क्या अहले बैत के दर से नाउमीद हो रहे हो? ये फैयाज इब्ने फैयाज है, ये सखी खुदा के सखी नुमाइंदे हैं। इन्होंने सिर्फ एक चीज़ मांगी है हमसे, तुम हमसे दिल से मांगो, वाकई मांगो। क्या नहीं देते हैं? जर्रों को उठा के सूरत बनाते हैं, घरों को उठा के सूरज बना देते। हमने मांगा हो, हमने घर मांगा घर देंगे, हमने अपनी कामयाबियां मांगी दुनिया की वो दे देंगे। अच्छा अगर हम ये मांगें कि मौला आपका रास्ता चाहिए जिस पे आपने दूसरों को चलने में मदद दी, जिसको देख के दूसरे चले तो मेरे समय तमार बने, मौला ये चाहिए किसी तरह, चलो उसे स्टैंडर्ड पे नहीं भी मिलेगा थोड़ा बहुत ही मिल जाए, कुछ तो होगा। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, बड़ा मैदान खुला हुआ, लोग दे रहे हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन। ये जो आप हमने जुरात और हिम्मत की दास्तानें सुन रहे हैं, किस तरीके से आपके और हमारे जैसे अहबाब दोस्त जवान मसलन शाम गए, उन दुश्मनान दीन के सामने खड़े हुए, बीवी के रोज़े का दिफा किया, हम सबको एक इज्जत दे दी, हम सबको एक फ़ख्र दे दिया। इस जगह से चंद किलोमीटर दूर रह गए थे, यहाँ से इस जगह से जहाँ हम बैठे हैं हार्डली 60 किलोमीटर 40 or 60 किलोमीटर दूर थे। ये अल्हम्दुलिल्लाह को जवान जमा हुए मौला अमीर मोमिन के नाम पर, मौला अबुल फजल के नाम पर इन्होंने अपनी जान कुर्बान की, आज तक कर रहे हैं अल्हम्दुलिल्लाह रब्बिल आलमीन। तो हम लोग तलब करेंगे हमें भी नसीब हो, इस मैदान की तरफ जाए, इस तज़किए की तरफ, रूहानियत की तरफ, इंशाअल्लाह परवरदिगार आलम नसीब फरमाएं। और सबसे बड़ी बात देखिए कितनी, अगर तवज्जो करें तो कितनी अजीब बात है, वो ये कि भाई आप कहीं करबला में पैदा नहीं हुए, आप मसलन हिंदुस्तान में पैदा हुए, कोई पाकिस्तान में पैदा हुआ, करबला का हिंदुस्तान और पाकिस्तान से हज़ारों किलोमीटर का फासला है। कब करबला हुई थी? 1400 साल पहले, हम लोग 1400 साल के बाद में। लेकिन ये खुदा का लुत्फ करम नहीं था कि उसने इमाम हुसैन की मोहब्बत हमारे दिलों में डाली, ये उसका एहसान नहीं था। न मिलती हमें ये मोहब्बत तो कितना हम ढूंढते कोशिश करते मेहनत करते तब कहीं हमें जाके पता चलता 1400 साल पहले इमाम हुसैन तशरीफ फरमा हुए थे, तब कहीं जाके हमें मिलता पता चलता, 30-40 साल जिंदगी के गुजर गए तब कहीं जाके पता चला कि भाई ये इमाम हुसैन है। अभी इस वक्त क्या हुआ है? इस वक्त ये हुआ है, मैं हमेशा फ़ख्र से कहता हूँ हम उन माओं की गोदियों में पले हैं जिन्होंने हुसैन के नाम के साथ पाला है बचपन से। जिंदगी का कोई एक साल ऐसा नहीं है, कोई मुद्दत ऐसी नहीं याद कि जिसके अंदर इमाम हुसैन की याद ना रही हो, अल्हम्दुलिल्लाह। तो ये जो खुदा ने हमें बचपने से सैयदुश्शुहदा की मोहब्बत दी है, हमारी मिट्टी का हिस्सा बना दिया है, ये खुदा ने मुताल की नेमत है। वो हमसे कुछ, इसका मतलब ये कि कुछ तवक्को कर रहा है, हमसे कुछ चाह रहा है। और उस मोहब्बत की निशानी क्या है? मोहब्बत की तो बहुत सारी निशानियाँ हैं, देखो यानी बहुत जगहों के ऊपर मैंने देखा है, पता नहीं कितनी जगहों के ऊपर मैंने देखा है, हत्ता ज़बान लोग नहीं समझ रहे होते बालोका, लेकिन हम उनसे इतना ही कह रहे होते हैं ना, कोई प्यासा गरीबुल वतन, लोगों का जहन फौरन जाना शुरू हो क्या भाई ये तस्करा इमाम हुसैन का है। थोड़ा सा कहीं लोगों को एक इशारे की ज़रूरत होती है जो फौरन जहन जाता है उसी तरफ जाता है। और ये तो मसलन मैंने आपसे कहा गरीबुल वतन, हम लोग कहीं ऐसे ही किसी से पूछ रहे, किसी ने पानी मांगा दिया या नहीं दिया, फौरन लोग कहते हैं इमाम हुसैन का मारने वाला फौरन खड़े हो, कहते पानी नहीं रोकना है, पानी देना है, पानी नहीं रोक सकते। कितना ही बड़ा दुश्मन क्यों ना हो, अगर वो कहीं एक अहले बैत के शिया के सामने खड़ा हो गया और उसने कहा मुझे पानी पिला दे, शिया रोक ही नहीं सकता उसका पानी। शिया के अंदर एक है क्वालिटी, इसके अंदर इसका दिल जुड़ा हुआ है सैयदुश्शुहदा से, लिहाजा ये कुछ कामों को मुकद्दस समझता है। तो अगर कोई हमसे कहे कि भाई ये किन कामों को मुकद्दस समझता है, तो हम कहते हैं भाई ये सबकाई को मुकद्दस समझता है, पानी पिलाने के काम को मुकद्दस समझता है, ये समझता है ये हमारी ड्यूटी है कि हमें पानी पिलाना चाहिए। और हमसे अगर कोई ये कहे कि भाई अहले बैत अथार अलैहिस्सलाम के चाहने वालों के सामने, जैसे कि अभी مصائب کے اندر عرض ہو رہا تھا، بیان ہوا تھا کہ کوئی بچی قید خانے میں ماری گئی، اب ہمیں کوئی ریفرنس نہیں چاہیے ہوتا، ہمارا ذہن خود بخود ایک قید خانے میں جاتا ہے، ایک بچی کے اوپر جاتا ہے۔ کچھ چیزیں ایسی ہیں تشیعوں کے اندر، اس کا ذہن خود بخود جڑ گیا ہے۔ مثال کے طور پر اگر ہمارے سامنے کوئی یہ کہے کوئی بے گورو کفن ہے جس کو کوئی کفن دینے والا نہیں، اب ہمارا ذہن برداشت نہیں کر پاتا، فوراً ذہن ایک ہی بے گورو کفن کی طرف جاتا ہے۔ اور اگر ہم شیعہ سے کوئی یہ کہے کہ کسی نے کسی کا لاشا پامال کیا ہے، شیعہ برداشت نہیں کرتا، شیعہ کہتے ہیں نہیں لاشا پامال نہیں کر رہا۔ یہ کیوں ایسا ہوتا ہے؟ چونکہ ہر منظر کے پیچھے شیعہ کو اپنے امام کا ایک مرحلہ یاد آ جاتا ہے، ہر منظر کے پیچھے۔ جیسے آپ نے، جیسے میں نے آخری جملہ کہا، بھائی شیعہ کو سامنے کہو لاشا پامال ہونا، اس کو وہ منظر یاد آ جاتا ہے، بی بی زینب دیکھ رہی ہے کہ بس میرے بھائی کا لاشا رہ گیا، باقی سب لاشے چلے گئے، صرف بھائی کا لاشا رہ گیا۔ کتنا عجیب منظر ہے، کتنا عجیب منظر ہے۔ وہ کربلا جس میں بس ایک لاشا پامال ہوا، آج کروڑوں اس لاشے کی طرف ہیں، کروڑوں اس لاشے کی طرف جائیں گے۔ اور کس طرح سے انسان کے بس ایک وہ جوان، ایک وہ جو لاشا پامال ہوا، جیسے ہمارا ذہن فوراً پہنچا، ہم نے کہا ایک بچی، ابھی تو کچھ نہیں کہا تھا، یتیمہ بھی نہیں کہا تھا، بچی جو قید خانے میں تھی، ابھی یتیمہ بھی نہیں کہا، ابھی یہ بھی نہیں کہا کہ کرتے میں ہی دفنا دی گئی ہے۔ لوگوں کا ذہن اس طرح جاتا ہے فوراً۔ اب اگر دیکھو کتنا اسپیسیفک کہوں تو فوراً ذہن کیسے جاتا ہے، اگر کوئی کہہ دے کٹے ہوئے شانے، کوئی ریفرنس نہیں چاہیے، فوراً ذہن دوسری طرف جاتا ہے۔ اب چونکہ اتنی یہاں تک بات آئی ہے تو میں بس مصائب کا ایک ہی جملہ اور عرض کروں گا۔ بس ایک موقع آیا اسی کربلا کے اندر، جہاں آپ چند دنوں میں پہنچ جائیں گے انشاءاللہ، وہاں پر ایک پڑھنے والے، مصائب پڑھنے والے، بار بار مولا ابو الفضل کے مصائب پڑھا کرتے تھے، عالم آدمی تھے، ہر کتاب سے مصائب نکالتے تھے، روایات نکالتے تھے اور روایات کو پڑھا کرتے تھے۔ تو ایک دن ان کے کسی دوست نے خواب میں سیدہ طاہرہ سلام اللہ علیہا کو دیکھا، اور انہوں نے کہلوایا کہ اس ذاکر سے کہو کہ یہ میرے بیٹے کے مصائب کو پورا نہیں پڑھتا ہے، مصائب کو پورا پڑھا کرے۔ اب وہ بڑے پریشان ہو گئے، تمام کتابوں کو دوبارہ دیکھنا شروع کیا، دیکھا جتنے بھی مصائب کی کتابوں میں مصائب لکھے ہوئے ہیں وہ سب میں نے جمع کر لیے ہیں، اب کون سا مسئلہ رہ گیا۔ تو اسی التجا میں بی بی سے توسل کیا، اور سو گئے تو اب بی بی تشریف لائیں، اور ایک عجیب جملہ ارشاد فرمایا جو ہم جیسوں کے لیے ایک ذمہ داری کی طرح بن جاتا ہے کہ بھائی اس کو پڑھ لو، انشاءاللہ بی بی کی طرف سے ایک عنایت نصیب ہو جائے گی، یہ زائرین آئے ہیں، نجف اشرف تک آئے ہیں، یہ ہو یا کربلا ہو، حکومت تو ساری فاطمہ ہی کی ہے، حکومت ساری فاطمہ کی ہے سلام اللہ علیہا۔ بس بی بی نے ایک ہی جملہ فرمایا، کہا کہ میرے شیعوں کو بتاؤ کہ اگر کوئی زلزلہ سے گر رہا ہوتا ہے تو پہلے زمین پہ ہاتھ رکھتا ہے، میرے بیٹے کے سینے میں تیر لگے ہوئے تھے، ان کے شانے بھی کٹے ہوئے تھے، میرا بیٹا زمین پہ کیسے آیا ہوا؟ اس ماں کے غم کو احساس کرنا جو اپنے بیٹے کے گرنے پر ایک ایک تیر جو اس کے سینے میں گھس رہا تھا اس کو احساس کر رہی تھی ماں۔ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ وَتَمَيَّزَ.